नेपाल दर्पणमा साथी विष्णु विश्वकर्मासँगै रुबिना श्रेष्ठको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटी चिया वेलकम चिया हर पल रिफ्रेशिंग।
नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
चारवटा प्रदेशमा पहिलो प्रदेशसभा बैठक सम्पन्न, दुईवटा प्रदेशमा भोलि बस्ने, प्रदेश 6 र 7 मा 29 गते तथा 2 र 5 मा फागुन 2 गते सभामुखको चुनाव हुने।
24 गते हुने राष्ट्रिय सभा चुनावका लागि मौन अवधि रातिदेखि शुरू हुँदै चुनावी प्रचार प्रसारमा संलग्न नहुन आयोगको आग्रह।
वातावरणीय प्रदूषण मापन तथ्याङ्कका आधारमा लुम्बिनी सबैभन्दा बढी प्रदूषित क्षेत्र, काठमाडौँ भन्दा लुम्बिनी डेढ गुणा बढी प्रदूषित रहेको तथ्याङ्क सार्वजनिक।
आणविक हतियार योजनामा पुनर्विचार गर्न अमेरिकालाई चीनको आग्रह, अमेरिकाले सीति युद्धको मानसिकता बनाउन नहुनेमा जोड।
र आयोजक धरानलाई सडेन डेथमा हराउँदै भारतको दुर्गापुर स्टील क्लब बुढा सुब्बा गोल्ड कप फुटबलको सेमिफाइनलमा।
वैदेशिक रोजगार न्याय सम्बन्धी जानकारी।
वैदेशिक रोजगारमा जाने व्यक्ति ठगिएमा वा शोषणमा परेमा वैदेशिक रोजगार विभागमा उजुरी गर्नुपर्दछ। वैदेशिक रोजगारमा ठगिएको व्यक्तिले बुझाएको रकम र त्यसमा थप 50% क्षतिपूर्ति पीड़कबाट फिर्ता पाउनेछन्। वैदेशिक रोजगारमा जाँदा लाग्ने खर्च मेन पावर कम्पनीलाई बुझाई अनिवार्य भरपाई लिनुपर्दछ।
निशुल्क कानूनी सहायता चाहिएमा पिपुल फोरमको फोन नम्बर 01442397 सम्पर्क गर्न सक्नुहुनेछ।
वैदेशिक रोजगार प्रबन्धन बोर्डसँगको सहकार्य र गभर्नेन्स फेसिलिटीको सहयोगमा पिपल फोरमद्वारा सञ्चालित कानूनी सहायता कार्यक्रम।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर। चारवटा प्रदेशमा आज पहिलो प्रदेशसभाको बैठक बसेको छ। प्रदेश नम्बर 2 को जनकपुर, प्रदेश नम्बर 5 को बुटवल, प्रदेश नम्बर 6 को सुर्खेत र प्रदेश नम्बर 7 को धनगढ़ीमा प्रदेशसभाको पहिलो अधिवेशनको पहिलो बैठक आज बसेको हो। आजका बैठकमा प्रदेश नम्बर 6 र 7 मा 29 गते तथा प्रदेश नम्बर 2 र 5 मा फागुन 2 गते सभामुख चयनका लागि चुनाव गर्ने तय भएको छ। चारवटै प्रदेशमा आज बसेको बैठकले प्रदेश संसद सञ्चालनका लागि अन्तिम कार्यविधि पारित गरेका छन्। आजको बैठकमा प्रदेशसभाको बैठक बोलाएको प्रदेश प्रमुखको पत्र वाचन गर्दै अन्तरिम प्रदेशसभा सञ्चालन कार्यविधि तय गरिएको छ। सभामुख चयन भइ नसकेकाले चारवटै प्रदेशमा ज्येष्ठ सदस्यले बैठकको अध्यक्षता गरेका छन्। प्रदेश नम्बर 3 को पहिलो अधिवेशन गत बिहिबार भएको थियो भने प्रदेश नम्बर 1 र 4 को पहिलो बैठक भोलि बस्दैछ।
धनगढ़ीमा बसेको प्रदेश नम्बर 7 को पहिलो बैठकमा उपस्थित सांसदहरू निकै उत्साहित देखिन्थे। पहिलो बैठकका लागि धनगढ़ी पुगेका सांसदहरूले अब प्रदेश नम्बर 7 लाई विकास र समृद्धिको बाटोतर्फ लम्काउने दावी पनि गरेका छन्। कैलालीबाट उज्यालो सहकर्मी नवराज पनेरको रिपोर्ट।
माननीय सदस्यहरू, प्रदेश नम्बर 7 को प्रदेश सभाको पहिलो अधिवेशनको पहिलो बैठकको कार्यवाही प्रारम्भ हुन्छ।
सभामुखले बैठक शुरू भएको घोषणा गर्नासाथ सांसदहरू उत्साहित भए। देशभरिबाट वादी समुदायको नेतृत्व गर्दै पहिलो पटक प्रदेशसभा सदस्य बन्नुभएकी उमादेवी वादीलाई यसअगाडि केन्द्रीय संसदको दृश्य टेलिभिजनहरूमा मात्रै हेरेको सम्झना छ। पहिलो पटक आफै बैठकमा सहभागी हुन पाउँदा उहाँको खुशीको सीमा नै थिएन।
देशभरिबाट म एक्लो पनि हो, पहिलो बैठक साथ मेरो लागि जीवनको पहिलो बैठक हो, त्यसैले म एकदमै खुसी छु। असाध्यै खुसी छु। म एकदम शिखरमा चढेको भन्दा पनि चार गुणा बढी मलाई खुसी लागिरहेको छ।
रंगरोगन र पुननिर्माण गर्दै चिटिक्क पारिएको साबिकको जिल्ला समन्वय समितिको सभाहालमा प्रदेश नम्बर 7 को पहिलो बैठक भएसँगै संघीयता कार्यान्वयनको चरण अझै मजबूत भएको प्रदेश सभा सदस्यहरूले बताएका छन्। कैलालीबाट प्रदेश सभा सदस्य चुनकुमारी चौधरी र बैतडीबाट प्रदेश सभा सदस्य लीलाधर भट्ट।
मलाई एकदम महसुस छ कि अबको दिनमा एउटा रणनीति अप्नाएर म काम गर्छु।
मुख्य रूपमा आज यो ऐतिहासिक प्रथम बैठक हो। यसले संघीयता कार्यान्वयनको पहिलो हुटकिलोको रूपमा नयाँ संरचनाको कायम गरिएको थियो, त्यसको आज अनुभूति भएको छ। समग्र विकासको लागि संघीयता आजको आवश्यकता हो भन्ने कुरा जो हामीले कल्पना गरेका थियौं त्यो अब पूरा हुने कुरामा हामी अगाडि बढेका
छौं। स्रोत साधनको सम्भावनालाई अवसरका रूपमा लिँदै भौगोलिक विकर्ताको चुनौतीलाई छिचोल्न सबै एक हुनुपर्नेमा सांसदहरूले जोड़ दिएका छन्। नेपाली कंग्रेसबाट प्रदेश सभा सदस्य भरत बहादुर खड्का।
कृषिमा आधारित उद्योग धन्दा कल कारखाना खोल्न प्रशस्त सम्भावनाहरू छन् भने सातवटा पहाड़ी जिल्ला छन् जहाँ प्रशस्त सम्भावना छ। खनिज पदार्थहरू छन्, जडीबुटी छन्।
सबैभन्दा गरीब प्रदेशको प्रतिनिधित्व गर्नु चुनौतीपूर्ण भए पनि अब समृद्ध प्रदेश बनाउनु पर्ने अभिभारा आफूहरूमा आएकाले गरीब प्रदेशको परिचय मेटाउनु पर्नेमा सांसदहरूले जोर दिएका छन्। सात नम्बर प्रदेशबाट मुख्यमन्त्रीका लागि माओवादी केन्द्रबाट सिफारिश भएका प्रदेश सभा सदस्य त्रिलोचन भट्ट,
हामीसँग जति प्राकृतिक स्रोतहरू छन् यसको सही व्यवस्थापन र सही परिचालन गर्ने हो भने मलाई लाग्छ हाम्रो प्रदेश देशकै उच्च कोटीमा जान सक्छ।
सात नम्बर प्रदेशमा जस्तै आज छ नम्बर प्रदेशको पहिलो प्रदेशसभा बैठकमा पनि सांसदहरू उत्साहका साथ सहभागी भए। थप जानकारी सहित सुर्खेतबाट उज्यालो सहकर्मी मुना हमाल।
छ नम्बर प्रदेशका सांसदहरूले आफ्नो क्षेत्रको विकासमा केन्द्रित हुने प्रतिबद्धता जनाएका छन्। आज बसेको पहिलो संसद बैठकमा बोल्ने सबै दलका नेताहरूले अहिलेसम्म पछाडि परेको आफ्नो प्रदेशको समृद्धि र विकासमा आफूहरू लागि पर्ने बताए। नेपाली कांग्रेसका सांसद जीवन बहादुर शाही,
सबैभन्दा ठूलो भूगोल भएको हाम्रो प्रदेश केन्द्रको दृष्टिकोणबाट हेरेको दृष्टिकोणले हेर्ने गरिएको छ। हामीसँग प्रशस्त मात्रामा प्राकृतिक स्रोत र साधन छ। यो प्रदेशले पक्कै पनि विकास गर्नमा सक्नेछौ।
अरूलाई गाली गरेर प्रदेश बनाउन सकिँदैन, यसको लागि आफै अघि बढ्ने नेकपा माओवादी केन्द्रका सांसद महेन्द्र बहादुर शाहीले बताउनुभयो।
अरूलाई चाहिँ गाली गरेर यो प्रदेश हामीले बनाउन सक्दैनौ। सबभन्दा पहिला हाम्रो आत्मगत क्षमतालाई चाहिँ हामीले वृद्धि गर्न जरुरी छ र हामी पछि परेको अरूको कारण भन्दा पनि हामी हाम्रै कारणले गर्दा हामी पछि परेका हौं। हामीभित्र रहेको अभुक चाहियो, यसलाई पूरा गर्नका लागि सामूहिक विबद्धता, विगतका कमी कमजोरीबाट हामीले शिक्षा सिकेर हामी अगाडि बढ्न अहिलेको आवश्यकता छ।
नेकपा एमाले सांसद यामलाल कडेलले सुन्दर र समुन्नत प्रदेश बनाउन सबै एकजुट हुनुपर्नेमा जोड़ दिनुभयो।
सुन्दर र सबल प्रदेश निर्माण गर्ने अभिभारा हामीलाई जनताले सुम्पिएका छन्। यो प्रदेशका सबै पार्टीका सबै जनप्रतिनिधि स्थायी प्रतिपक्षका रूपमा भूमिका खेलेर समृद्ध प्रदेश निर्माण गर्ने ठाउँका जनप्रतिनिधि हुँ भन्ने अनुभूतिका साथ अगाडि बढ्ने विश्वास दिलाउन चाहन्छु।
छ र सात नम्बर प्रदेशमा जस्तै पाँच नम्बर प्रदेशको अस्थायी मुकाम बुटोलमा पनि आज पहिलो प्रदेशसभा बैठक बसेको छ। पाँच नम्बर प्रदेशको पहिलो प्रदेशसभा बैठकको चहल पहलबारे बुटोलबाट सहकर्मी भवानी प्रसाद पाण्डेको रिपोर्ट।
यो जनाउघण्टीको आवाजसँगै पाँच नम्बर प्रदेशका सांसदहरू ऐतिहासिक पहिलो बैठकको सभाहालभित्र प्रवेश गरेका थिए। दिउँसो एक बजे बैठक शुरू भए पनि सांसदहरू भने एघार बजेदेखि नै जम्मा हुन थालेका थिए। पहिलो बैठक हेर्न संसद भवन बाहिर अरू नागरिक पनि उपस्थित भएका देखिन्थे। बैठकको शुरूमा राष्ट्रिय गान बजाइएको थियो। राष्ट्रिय गानपछि प्रदेशसभाका ज्येष्ठ सदस्य बलदेव शर्मा पोखरेलले बैठक शुरू भएको घोषणा गर्दै प्रदेश प्रमुख उमाकान्त झाले प्रदेशसभाको बैठक आह्वान गरेको पत्र संसदमा पढेर सुनाउनुभयो। बैठक शुरू भए लगत्तै सभामुखले दलका प्रतिनिधिलाई बोल्न समय दिनुभयो। प्रदेश नम्बर पाँचका मुख्यमन्त्रीको समेत चर्चामा रहेका एमालेका शंकर पोखरेल,
हामी पाँच नम्बर प्रदेशको समृद्धिका प्रश्नमा, पाँच नम्बर प्रदेशमा रहेको गरिबीलाई कसरी अन्त्य गर्न सकिन्छ, बेरोजगारीको समस्यालाई कसरी अन्त्य गर्न सकिन्छ, जनताको जीवनमा कसरी परिवर्तन ल्याउन सकिन्छ, समृद्धिलाई मैले जनताको जीवनको खुसियालीसँग विकसित गर्न सक्नुपर्छ।
दलका प्रतिनिधि सांसदले बोलेर सकेपछि कार्यसूची अनुसारका कार्यक्रम सभामुख पोखरेलले अगाडि बढाउनु भयो।
प्रदेश सभा कार्य सञ्चालन अन्तरिम कार्यविधि 2074 तयार गरिएको छ। यो कार्यविधि पारित गरिदिनु हुन सभा समक्ष प्रस्ताव गर्दछु। प्रदेश सभाको सभामुखको निर्वाचनको लागि मिति 2074 साल फागुन 2 गते बुधबार दिनको 1 बजेको समय तोकेको छु।
एक घण्टासम्म चलेको बैठकमा सांसद र दर्शक दीर्घामा उपस्थित अरू आगन्तुक पनि उत्साहका साथ उपस्थित देखिएका थिए। बैठकको अवधिभर बसेर बाहिर निस्किनुभएका बुटवल जेसिसका पूर्व अध्यक्ष दिनेश श्रेष्ठ,
पाँच नम्बर प्रदेशको पहिलो प्रदेश सभाको मिटिङमा बसेर दर्शक भएर हेर्ने मौका पायौं। पाँच नम्बर प्रदेशमा जुन रूपमा अब चहलपहल र जुन विकासको जुन प्रचुर सम्भावना भएका ठाउँहरूको जुन रूपले मान्यहरूले कुरा उठाउनु भयो र जुन चाहिँ ऐतिहासिक रूपका कुरा राख्नुभयो त्यसमा चाहिँ साह्रै नै सराहनीय छ। यसको लागि म उहाँहरूलाई विशेष विशेष धन्यवाद दिन चाहन्छु।
पाँच छ र सात नम्बर प्रदेशमा जस्तै आज दुई नम्बर प्रदेशको प्रदेशसभा बैठक पनि बसेको छ। प्रदेश नम्बर दुईको पहिलो बैठकमा आज सांसदहरू आफ्नै ठाउँको पहिचान र संस्कृति झल्किने मौलिक पहिरनमा आउँछन् भन्ने धेरैलाई लागेको थियो, तर मर्यादा पालकसँगै अरू सांसदहरू पनि आफू खुशी पोशाकमा उपस्थित भए। जनकपुरबाट उज्यालो सहकर्मी शैलेन्द्र महतोको रिपोर्ट।
महिला सांसदहरू प्राय साडीमा देखिन्थे भने पुरूषहरू कोही कोट पैन्ट त कोही कुर्ता सुरुवारमा सजिएका थिए। पोसाकको विषयमा सबैको आफ्नै धारणा थियो। साडीमाथि स्वेटर लगाएर पहिलो प्रदेशसभा बैठकमा आउनु भएकी राजपाकी सांसद सुरिता शाह,
हामीले पहिल्यै भनेको छु हामीले एउटा भाषा एउटा भेष मान्दै मान्दैन कुरा, त्यही कारणले हामी संहितामै गइसकेको छु। हाम्रो जो केटो केटो सबको सिर्फ कोट र बन्डीको कुरा छ, हामी जो लगाउँछु त्यही कुरा मान्नुपर्छ, सबैलाई त्यही आधार थियो। अहिले जो लगाएको छ त्यही भनेर अर्को बैठकसम्म यो पद्धतिमा जान्छ।
यस्तै कोट पैन्ट र टाईमा सजिएर बैठक स्थलमा पुग्नु भएका माओवादी केन्द्रका सांसद राम कुमार यादव,
दौरा सुरुवाललाई नै राष्ट्रिय पोसाक मान्छन् या कुर्ता धोतीलाई चाहिँ नै मधेसको पोसाक मान्छन् भने त्यो खास गरेर त पहिचान एउटा हो, तर ड्रेस चाहिँ नै मान्छेले के हुन्छ नि, अब जसो म कोट र पेन्टमा आएको अस्ति चाहिँ तपाईँको धोती र कुर्ता माथि, त्यो त आफ्नो विचारमाथि पनि निर्भर हो।
मिथिलाको पहिचान झल्किने धोती कुर्ता र बन्डीको पहिरनमा सजिएर बैठकमा जानुभएका संघीय समाजमा फोरमका सांसद कौशल यादवको भनाई फरक थियो।
धोती कुर्ता के लडाई थियो नि, यसैलाई भन्छ पहचान, अधिकार सम्पन्न संहिता, यो हाम्रो संस्कार हो, संस्कृति हो र यो पहचान हो कि जहाँ को छु त्यसैको सम्मान हुनुपर्छ।
प्रदेश नम्बर दुईमा मर्यादा पालकले पनि केन्द्र अरू प्रदेशमा जस्तो सरकारले तोकेको पोसाक लगाएनन्।
सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
खुशी जसले पूरा गर्छ सबको सपना, सौभाग्य हाम्रो त्यस खुशीलाई हामी पुर्याउँछौ सबको हृदयमा।
ठुक्क छौं, हाम्रो खुशीलाई हिमाल रेमिटले तुरुन्तै हाम्रो परिवारमा पुर्याइदिरहेको छ।
हिमाल रेमिट, पुर्याउँछौ खुशी, अ प्रोडक्ट अफ हिमालयन बैंक लिमिटेड।
तपाईँ अहिले रेडियो मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले चारवटा प्रदेशमा पहिलो प्रदेशसभा बैठक सम्पन्न, दुईवटा प्रदेशमा भोलि बस्ने, प्रदेश नम्बर छ र सातमा 29 गते तथा दुई र पाँचमा फागुन 2 गते सभामुखको चुनाव हुने लगायतका खबर प्रस्तुत गर्यौं।
अब बाँकी खबर, माघ 24 गते हुने राष्ट्रिय सभा चुनावका लागि आज राति 12 बजेदेखि मौन अवधि शुरू हुँदैछ। मौन अवधि शुरू भएपछि चुनाव नसकेसम्म राजनीतिक दल, दलका तर्फबाट उम्मेद्वार बनेका व्यक्तिहरू, राजनीतिक दलका पदाधिकारी, नागरिक समाज तथा आम मतदाताले कुनै पनि प्रकारको चुनावी प्रचार प्रसारमा संलग्न हुन पाइने छैन। साथै संचार माध्यमले समेत चुनावलाई प्रभाव पार्ने गरी कुनै पनि राजनीतिक दल वा उम्मेद्वारको पक्ष वा विपक्षमा समाचार प्रकाशन प्रसारण गर्न, मत सर्वेक्षण गर्न र त्यसको परिणाम प्रकाशन गर्न वा प्रसारण गर्न नपाइने निर्वाचन आयोगले जनाएको छ।
यसैबीच निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य चुनाव बाट भोट हाल्न पाउने प्रदेशसभा सांसद र स्थानीय तहका प्रमुख र उपप्रमुखले आफू निर्वाचित भएको प्रमाणपत्र वा अन्य प्रमाणका आधारमा मतदान गर्न पाउने व्यवस्था गरेको छ। निर्वाचन आयोगको आज बसेको बैठकले स्थानीय तह र प्रदेशसभा सदस्यमा निर्वाचित जनप्रतिनिधिलाई दिइएको प्रमाणपत्र बाहेक आयोगबाट जारी मतदाता परिचय पत्र वा नेपाली नागरिकताको प्रमाणपत्रको आधारमा पनि मतदान गर्न पाउने व्यवस्था मिलाउन सबै निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिएको हो। स्थानीय तह र प्रदेशसभा सदस्यमा निर्वाचित भएको प्रमाणपत्र कारणवश हराएमा वा नष्ट भएमा पनि राष्ट्रिय सभा सदस्य निर्वाचन 2074का लागि प्रकाशित अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदाताहरूको मताधिकार सुनिश्चित गर्न आयोगले यस्तो निर्णय गरेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो।
नेकपा एमाले र नेकपा माओवादी केन्द्रले तीन नम्बर प्रदेश स्तरीय संयुक्त प्रशिक्षण गरेका छन्। ललितपुरको धोबीघाट स्थित सिद्धार्थ कटेजमा दुई दलले आज संयुक्त कार्यक्रम गरी 24 माघमा हुने राष्ट्रिय सभा चुनावमा मतदान गर्ने तरिका सिकाउन प्रदेश नम्बर तीनको संयुक्त प्रशिक्षण गरेका हुन्। प्रशिक्षणमा दुवै पार्टीका प्रदेशसभा सदस्यहरू, स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरू सहभागी छन्। प्रशिक्षणका सहभागीहरूलाई माओवादी केन्द्रका नेता रामबहादुर थापा बाँदल, एमालेकी अष्टलक्ष्मी साक्य, सुरेन्द्र पाण्डे र काशीनाथ अधिकारीले राष्ट्रिय सभा चुनावमा वाम गठबन्धनका उम्मेद्वारको पक्षमा मतदान गर्ने तरिका सिकाउनु भएको थियो।
वातावरणीय प्रदूषण मापन तथ्याङ्कका आधारमा लुम्बिनी सबैभन्दा बढी प्रदूषित क्षेत्र रहेको पाइएको छ। वायु गुणस्तर मापन तथा अनुगमन प्रणालीबाट प्राप्त तथ्याङ्क अनुसार काठमाडौँ भन्दा लुम्बिनी डेढ गुणा बढी प्रदूषित पाइएको वातावरण विभागले जनाएको छ। यसअघि काठमाडौँ बढी प्रदूषित क्षेत्रका रूपमा रहँदै आएको थियो। मानव स्वास्थ्यमा असर गर्ने मसिनो धूलोका कण औसतमा काठमाडौँमा भन्दा लुम्बिनीमा बढ़ी पाइएको विभागका सहप्रवक्ता मोहनदेव जोशीले बताउनुभयो। स्वास्थ्यका दृष्टिले काठमाडौँ भन्दा लुम्बिनी बढ़ी जोखिममा परेको देखिएको छ। विभागले एक वर्ष अघि नै देशको समग्र वायु प्रदूषणको स्थिति जाँच र अनुगमन गर्न देशभर 12 स्टेशन स्थापना गरेको थियो।
असन्तुलित खानपान र जीवनशैलीका कारण क्यान्सरको जोखिम बढ्दै गएको डाक्टरहरूले बताएका छन्। डाक्टरका अनुसार खानपानमा ख्याल नगर्दा क्यान्सर लाग्ने खतरा 30% बढ़ी हुन्छ। यस्तै चुरोट र सुर्तिजन्य वस्तु खानेबानी क्यान्सरका मुख्य कारण रहेको नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरका कार्यकारी अध्यक्ष तथा क्यान्सर रोग विशेषज्ञ डाक्टर सुदीप श्रेष्ठले बताउनुभयो। यस्तै रातो मासु भुटेर तारेर वा साँधेर खाँदा क्यान्सर लाग्ने खतरा धेरै हुने उहाँले बताउनुभयो। मोटो मानिस र शारीरिक व्यायाम नगर्ने व्यक्तिलाई पनि क्यान्सरको खतरा धेरै हुने उहाँको भनाइ छ। सुर्ती र चुरोटकै कारण हरेक वर्ष क्यान्सरका बिरामी बढेका वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डाक्टर राजेन्द्र बरालले बताउनुभयो। नेपालमा चुरोट र सुर्तीको प्रयोग बढ्दै जाँदा फोक्सोको क्यान्सरका बिरामी पनि बढेका छन्। त्यसपछि पाटेघरको मुखको क्यान्सर र स्तन क्यान्सरका बिरामी धेरै भएका डाक्टर बरालले जानकारी दिनुभयो। पाटेघर र स्तन क्यान्सर वंशानुगत रोग हो। समयमा नै क्यान्सर भएको पत्ता लागेमा क्यान्सर रोग निको पार्न सकिन्छ, तर धेरैजसो बिरामीहरू क्यान्सर लागेर थलिन थालेपछि मात्रै उपचारमा जाने हुँदा उनीहरूलाई बचाउन मुस्किल भएको डाक्टरले बताएका छन्। नेपालमा 60,000 जनालाई क्यान्सर लागेको अनुमान गरिएको छ। वातावरण र खानपानमा ध्यान दिन सके क्यान्सरबाट बस्न सकिने डाक्टरहरूको भनाइ छ।
नेपाल र चीनबीच चीनको एक क्षेत्र एक मार्ग ओभर अवधारणाप्रति सकारात्मक भई दुई देशबीच सांस्कृतिक संचार कायम गर्न आठ बुँदे सहमति भएको छ। हिजोदेखि शुरू भएको प्रथम ओभर चीन नेपाल सांस्कृतिक महोत्सव चुचुरामा पुग्दै चीन लाहा चित्र प्रदर्शनीका अवसरमा नेपाल कला परिषद र चीन नेपाल ओभर संस्कृति आदान प्रदान प्रवर्धन संस्थाबीच आठ बुँदे सहमति भएको हो। सहमतिमा परिषदका महासचिव शंकरनाथ रिमाल र चिनिया संस्थाका अध्यक्ष विल वेले समझदारी पत्रमा हस्ताक्षर गर्नुभएको थियो।
धनुषाको जनकपुर उपमहानगरपालिका लक्ष्मीनियामा कार्यरत प्रहरी जवान मनोज प्रसैला घुस रकमसहित पक्राउ परेका छन्। अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले अस्थायी प्रहरी पोस्ट लक्ष्मीनियामा कार्यरत प्रसैलालाई 10,000 रूपियाँ घुस लिँदै गरेको अवस्थामा पक्राउ गरेको हो। प्रसैलाले रक्सी बिक्री वितरण सहज बनाइदिने भन्दै सेवाग्राहीसँग घुस मागेको अख्तियारले जनाएको छ।
कोच समुदायको भाषा संस्कृति संरक्षण गर्न नेपाल सहित भारतको असम कुचबिहार लगायतका स्थानका राजवंशी समुदाय एकजुट भएका छन्। राजवंशी समुदायको अस्तित्व जोगाई राख्न झापाको मेचीनगरमा वृहत कोच सांस्कृतिक तथा अभिनन्दन कार्यक्रम पनि आयोजना गरिएको छ। कोचिला गाभुर फ्रन्ट जिल्ला कार्य समितिको आयोजनामा भएको कार्यक्रममा राजवंशी समुदायको लोक संस्कृति, राजवंशी समुदायका लोप भइसकेका वेशभूषा, लिपि, प्रयोग गर्ने सामग्री लगायत ऐतिहासिक वस्तुहरू को फोटो समेत प्रदर्शनीमा राखिएको छ।
जाजरकोटको खलंगामा केन्द्रीय प्रसारणको विद्युत लाइन जोड़िएको छ। नेपाल विद्युत प्राधिकरण वितरण केन्द्रले पहिलो चरणमा भेरे नगरपालिका चार बुहरा गाउँ मूलपानीबाट विद्युत जडानको काम शुरू गरेको हो। विद्युत लाइन जोड़िएपछि खलंगाका बासिन्दा लाभान्वित भएका छन्। सदरमुकाम खलंगामा अहिलेसम्म 350 जनाको आवेदन प्राप्त भएकामा 98 घरधुरीमा विद्युत जडान गरिएको नेपाल विद्युत प्राधिकरणका खलंगा शाखा प्रमुख लोक खड्काले जानकारी दिनुभयो।
सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल दर्पणमा मेरो पनि भन्नु छ सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
सेवा शुभारम्भ
स्टार हस्पिटलले आफ्नै सुविधा सम्पन्न भवनबाट सेवा शुभारम्भ गरेको सहर्ष जानकारी गराउँदछौ।
विशेषताहरू:
शान्त वातावरणमा बालकदेखि वृद्धसम्मका लागि सबै खाले उपचार तथा अपरेशन सेवा,
मोडुलर अपरेशन थिएटर,
क्यान्सर रोगको उपचार तथा शल्यक्रिया सेवा,
आइसियू सिसियू एनआईसीयू को व्यवस्था,
सिटी स्क्यान सेवा,
चौबिसै घण्टा चिकित्सकीय सेवा,
हिप तथा घुँडा प्रत्यारोपण सेवा लगायत स्वास्थ्य सम्बन्धी सम्पूर्ण उपचार एकै छानामुनि उपलब्ध छ।
थप जानकारीका लागि स्टार हस्पिटल लिमिटेड, सानिपा हाइट, रिङ रोड, ललितपुर।
फोन नम्बर 01-5550-197, 5550-198, 5552-227।
बगेको खोला फर्किएला, समयले नि फर्किएला, तर कोरियन भाषाले अड्किएला। विगतका वर्षहरूमा हजारौं विद्यार्थीहरूलाई कोरियन भाषा उत्तीर्ण गराउन सफल मल्टी प्रोफेसनल एकाडेमी एमपीए बाग बजारमा कोरियन भाषा तयारी कक्षाहरू धमाधम सञ्चालन भइरहेका छन्। सुविधाहरू: डेली टेस्ट तथा फिडब्याक सहित दैनिक 3 घण्टा तयारी कक्षा, प्रत्येक हप्ता छुट्टै विकली टेस्ट पनि, नियमित परीक्षाहरूको माध्यमबाट विद्यार्थीहरूको स्तर छुट्याई सोही अनुरूपको विशेष कक्षाहरूको व्यवस्था, कमजोर विद्यार्थीले सपोर्टिङ क्लास अनिवार्य रूपमा लिनै पर्ने व्यवस्था। मल्टी प्रोफेसनल एकाडेमी एमपीए बाग बजार पुरानो बस पार्क नजिकै। फोन 01-424-6024।
जानी जानी
माछापुच्छ स्कुल कुसुन्ती ललितपुर, द स्कुल फर चेन्ज मेकर्स, नाउ ओपन इट्स किन्डर गार्डन वेयर एभ्री चाइल्ड एक्सप्लोर्स देयर फुल पोटेन्सियल। फर विजिट कन्ट्याक्ट 01-51-93-144, 01-51-93-884। माछापुच्छ स्कुल कुसुन्ती ललितपुर, फर विजिट कन्ट्याक्ट 01-51-93-144, 01-51-93-884।
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
अब बाँकी खबर। अछामको मल्लिक गाउँपालिका वडा नम्बर 1 ऋषिदहमा ढुङ्गा लागेर 2 जनाको ज्यान गएको छ। मल्लिक गाउँपालिका वडा नम्बर 1 ऋषिदहमा रहेको घट्टे खोलामा पत्थर निकाल्ने क्रममा खसेको ढुङ्गा लागेर स्थानीय हर्ष धामी र मनबहादुर धामीको घटनास्थलमै ज्यान गएको प्रत्यक्षदर्शीले बताएका छन्।
मोरङको सुनवर्सी नगरपालिका 9 डाइनियामा आगो ताप्ने क्रममा एक महिलाको ज्यान गएको छ। आगो ताप्ने क्रममा शरीरमा आगो लागेर घाइते भएकी स्थानीय गीतादेवी मल्लिकको उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ।
कञ्चनपुरको बेलौरी नगरपालिकामा बनाइएका 10 नमूना च्याउ घरबाट 9 लाख रूपियाँ बराबरको च्याउ बिक्री भएको छ। नगरपालिकाको 2 लाख रूपियाँ अनुदान रकमबाट 10 ओडामा च्याउ घर निर्माण गरी च्याउ उत्पादन गरिएको हो। च्याउ घरबाट किसानले 4,500 किलोग्राम भन्दा बढी च्याउ उत्पादन गरेको कृषि शाखाका प्रमुख रणबहादुर मल्लले जानकारी दिनुभयो।
पाँचथरको कुम्माए गाउँपालिका र तेह्रथुमको म्याङलुङ नगरपालिका जोड्ने गरी तमोर नदीमाथि बनाउन लागि पक्की पुलको निर्माणमा ढिलाइ भएको छ। 13 करोड़ रूपियाँको लगानीमा डिभिजन कार्यालय धनकुटाबाट स्वच्छन्द निर्माण सेवा प्रणालीले 2069 सालदेखि निर्माण शुरू गरेको पुल निर्माणमा ढिलाइ भएको हो। सम्झौता अनुसार 2072 साउन 26 गते निर्माण सम्पन्न हुनुपर्ने भए पनि पुल निर्माणको मुख्य काम नै बाँकी रहेको कुमाएक एकका वडाध्यक्ष देवेन्द्र लाउतीले बताउनुभयो।
मधेस आन्दोलनका क्रममा शहीद भएकाको तस्विर सभाहलमा नराखेको भन्दै प्रदेश 2 बैठक शुरू हुनासाथ 2 मिनट अवरूद्ध भएको खबरमा राई दीपक भन्नुहुन्छ, कहीँ नभएको जात्रा हाँडीगाउँमा जस्तो नगरौं न सांसदज्यू। मधेस आन्दोलनमा मधेसीको मात्रै नभएर अरू नागरिकको पनि ज्यान गएको थियो, त्यसैले शहीदका साझा सपना पूरा गर्न अब तेरो मेरो नभनी सबै लाग्नु आवश्यक छ।
लमजुङका महिला स्वास्थ्य समस्याबारे खुलेरै कुरा गर्न थालेको खबर उज्यालोमा पढेपछि नारायण राई फेसबुकमा लेख्नुहुन्छ, राम्रो कुरा, आफ्नो स्वास्थ्य सुरक्षित राख्न धक फुकाई कुरा गर्नुले समाजको चेतनाको स्तर पनि बढ्दै गएको देखिन्छ।
बाँकीमा विवेकशील साझाका उम्मेद्वारले पनि खर्च विवरण नबुझाएको खबरमा चन्द्र फुयालको टिप्पणी छ, के को विवेकशील साझा पार्टी, अब त विवेकशील पनि अरू पार्टीको भातृ संगठन जस्तै भइसक्यो, किनकि नागरिकले चाहेको र अपेक्षा गरेको काम विवेकशील साझाले पनि गर्न सक्ला जस्तो छैन।
आईसीसी विश्व क्रिकेट लीग डिभिजन 2 लागि नेपाली टोली नामिबिया गएको खबर पढेपछि वाकले सौगात लेख्नुहुन्छ, फेरि पनि एकपटक प्रमाणित गर्ने सुनौलो अवसरलाई नेपाली खेलाड़ीले गुमाउने छैनन्। विभिन्न समस्या र कठिन अवस्थाबाट गुज्रिरहेको नेपाली क्रिकेटलाई यो अवस्थामा ल्याउन र थप उचाइमा पुग्नलाई टोलीका सबै सदस्यलाई शुभकामना।
विचारका लागि तपाईलाई धन्यवाद। तपाई पनि आफूलाई लागेका कुरा लेख्न र भन्न सक्नुहुन्छ। आफ्नो विचार हाम्रो आईभीआर नम्बर 015000192 फोन गरेर रेकर्ड गराउनुहोला।
यस्तै मोबाइलमा यूएनएन टाइप गरी एक स्पेस दिएर नाम र ठेगाना सहित 3556 पठाउन सक्नुहुन्छ। तपाईँका विचार नेपाल दर्पण र काया कैरनमा प्रसारण गर्नेछौ।
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथीहरू मोहन पौडेल र पीटी लोप्सन। अब विदेशका खबर। चीनले अमेरिकालाई उसको आणविक हतियार योजनामा पुनर्विचार गर्न आग्रह गरेको छ। अमेरिकाले साना प्रकारका बम निर्माण गर्ने योजना सार्वजनिक गरेपछि चीनले शीत युद्धको मानसिकता त्याग्न अमेरिकालाई आग्रह गरेको हो। आणविक हतियारमा विश्वकै सबैभन्दा ठूलो देश अमेरिकाले यस्ता गतिविधितर्फ अग्रसर नहुने चीनको भनाइ छ। अमेरिकाले आफूसँग भएका आणविक हतियारहरू पुराना भइसकेको र चीन, रूस, उत्तर कोरिया, इरान जस्ता देशबाट मुख्य चुनौती रहेको भन्दै नयाँ योजना सार्वजनिक गरेको हो।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब केही खेल खबर। आयोजक धरानलाई सडेन डेथमा हराउँदै भारतको दुर्गापुर स्टील 20 बुढा सुब्बा गोल्ड कप फुटबलको सेमी फाइनलमा पुगेको छ। धरान रंगशालामा 79 मिनटमा 2-0 अग्रता बनाएको भए पनि त्यसलाई जोगाउन नसक्दा घरेलु टोली पराजित भयो। दुर्गापुरले 2 मिनटमा 2 गोल गर्दै खेलमा पुनरागमन गर्यो र 90 मिनटको खेल 2-2 बराबरीमा सकियो। त्यसपछि अतिरिक्त समयमा कुनै गोल भएन र खेल टाइब्रेकरमा पुग्यो। टाइब्रेकरमा आयोजक धरान अभागी ठहरियो।
आईसीसी विश्व क्रिकेट लीग डिभिजन 2 खेल्न नेपाली राष्ट्रिय क्रिकेट टोली आज युएईबाट नामिबिया प्रस्थान गरेको छ। युएईमा 3 अभ्यास खेल खेलेपछि नेपाली टोली आज उतैबाट नामिबिया गएको हो। नेपाली टोलीले 3 अभ्यास खेल मध्ये 2 खेल जितेको थियो भने एउटामा हार बेहोरेको थियो। बिहिबार शुरू हुने प्रतियोगितामा नेपालले पहिलो खेल घरेलु टोली नामिबियासँग खेल्नेछ। 6 टीमको सहभागिता रहेको प्रतियोगिताको शीर्ष 2 स्थानमा रहन सके नेपालले सन् 2019 विश्वकप छनौट खेल्न पाउनेछ।
आजदेखि शुरू भएको खुला राष्ट्रिय महिला भलिबलमा आयोजक न्यू डायमण्ड एकाडेमी र एपीएफले विजय शुरूआत गरेका छन्। डोरपाटन भलिबल प्रशिक्षण केन्द्रको कोर्टमा भएको खेलमा न्यू डायमण्डले विभागीय टीम त्रिभुवन आर्मीलाई 3-0 सोझो सेटमा हराएको हो। अर्को खेलमा एपीएफले पोखराको टप्स स्कूललाई पनि 3-0 सेटमा हरायो। प्रतियोगिताको विजेताले 1,51,000 र उपविजेताले 1,01,000 रूपियाँ पाउनेछ।
र दक्षिण अफ्रिकासँगको दोस्रो एक दिवसीय क्रिकेट भारतले जितेको छ। 119 रनको सामान्य लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको भारतले 20 ओभर 3 बलमा 1 विकेटको क्षतिमा जित हात पारेको हो। भारतका लागि विराट कोहलीले 46 रन बनाए, त्यस्तै शिखर धवनले 51 रन बनाउँदा रोहित शर्मा 15 रन बनाएर आउट भएका थिए। यसअघि सेन्चुरियनमा टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोली दक्षिण अफ्रिका 32 ओभर 2 बलमा 118 रनमै अल आउट भएको थियो।
खेल खबरसँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिन लागेको छ। विदा हुनु अघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
4 प्रदेशमा पहिलो प्रदेशसभा बैठक सम्पन्न। 2 प्रदेशमा भोलि बस्ने। प्रदेश 6 र 7 29 गते तथा 2 र 5 फागुन 2 गते सभामुखको चुनाव हुने।
24 गते हुने राष्ट्रिय सभा चुनावका लागि मौन अवधि रातिदेखि शुरू हुँदै चुनावी प्रचार प्रसारमा संलग्न नहुन आयोगको आग्रह।
वातावरणीय प्रदूषण मापन तथ्याङ्क आधारमा लुम्बिनी सबैभन्दा बढी प्रदूषित क्षेत्र। काठमाडौँ भन्दा लुम्बिनी 1.5 गुणा बढी प्रदूषित रहेको तथ्याङ्क सार्वजनिक।
आणविक हतियार योजनामा पुनर्विचार गर्न अमेरिकालाई चीनको आग्रह। अमेरिकाले शीत युद्धको मानसिकता बनाउन नहुनेमा जोड।
र आयोजक धरानलाई सडेन डेथमा हराउँदै भारतको दुर्गापुर स्टील बुढा सुब्बा गोल्ड कप फुटबलको सेमी फाइनलमा।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथी सुरेश महर्जनसँगै हामी विष्णु विश्वकर्मा र रुबिना श्रेष्ठ पनि बिदा हुन्छौ। नमस्कार।